فجاءته إحداهما، بسعين دونوں میں سے ایک، تمشی الستحیا، ان چلتی تھی وہ شرم و حیا کے ساتھ. یہ چلنا اس کا کیا تھا کہ وہ لٹک لٹک کے اور لچک لچک کے اور کمر ہٹا کے نہیں چل رہی تھی. اور ہم نے تو آج چال پہ بھی گانے بنا دیے، اور ہمیں تو ایسے لگتا ہے کہ بالکل شیطان نے انسان کو ایک جانور بنا کر پیش کر دیا، اور اس طریقے کے حالات کر دیے کہ جس کی وجہ سے لوگ اپنے آپ کو ہر وقت ہی سجاتے اور سنوارتے ہیں. حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ حیا کا مطلب بتاتے ہیں. کسی نے ان سے پوچھا کہ اس کا کیا مطلب ہے چلتی تھی وہ حیا پہ. حالانکہ اگر آپ دیکھیں کہ قرآن پاک میں جس طرح مختصر لفظوں میں بات کی جاتی ہے، اگر یہی کہہ دیا جاتا ہے کہ فجات احداہما قالت ان ابی یدو، تو بات کافی تھی نا کہ ایک آئی اور اس نے کہا کہ میرا باپ آپ کو بلاتا ہے. یہ کہہ کر الستحیائی اللہ تعالیٰ نے عورت اور حیا کو ملا کر رکھ دیا. حضرت عمر رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ وہ عورت جو تھی شرم اور حیا کے ساتھ کیسے آئی، اس کی وجہ کیا تھی کہ نہ وہ عام عورتوں کی طرح لچک لچک کر اور سجا سجا کر آتی تھی، بلکہ اس نے اپنے آپ کو چھپا رکھا تھا. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اس جملے کی تشریح کی، فجات ہوئے احداہما تمشی الستحیا، کہتے ہیں جات تمشی الستحیا کا مطلب کیا ہے؟ قائلتم بصوبها على وجهها ليست بسلف من النساء دلاجت خراجتی. ترجمہ کیا ہے؟ وہ شرم و حیا کے ساتھ چلتی ہوئی اپنا منہ گھونگھٹ سے چھپائے ہوئے آئی، ان بے باک عورتوں کی طرح درانہ نہیں آئی جو ہر طرف نکلی جاتی ہیں اور ہر جگہ گھستی جاتی ہیں. انہوں نے اس چال کو کتنے خوبصورت لفظوں میں دیا کہ وہ عورت جو تھی وہ عام مردوں کے ساتھ باتیں کرنے لی گھلنے والی نہیں تھی، بلکہ بڑی نپی تلی چال کے ساتھ آئی. اور ابھی جب حضرت موسیٰ کو ساتھ لے کر جائے گی تو کس طرح جائے گی؟ آگے نہیں چلے گی موسیٰ سے کہ کہیں میں چلوں اور میرے جسم پر آپ کی نظر پڑے، بلکہ پیچھے رہے گی. اور کہتے ہیں کہ اس عورت نے ہاتھ میں کنکریاں لے لیں، کہا کہ موسیٰ آپ آگے چلیے، میں نے جدھر مڑنا ہوگا میں اس طرف کنکری پھینکتی جاؤں گی، تو آپ اس طرف مڑتے جائیں. آج کی بہو بیٹیاں مائیں بہنیں چلتے ہوئے اپنے جسم کو دیکھ لیں پیچھے سے، اور اپنا دیکھنا ہے تو کسی دوسرے کا دیکھ لیں جو ہمارے ہی حال حلیوں میں ہوتا ہے. یقین کریں ایک ایک انگ گنا جا سکتا ہے، ایک ایک جوڑ جسم کا ہلتا ہے. اور اب تو جب سے اللہ معاف کرے کہ جو یہ ٹائٹس کا مسئلہ شروع ہو گیا، میں حیران ہوں کہ ضرورت کیا ہے اس اہتمام کی. وہ تو پہنے جن کو اچھا لگتا ہے، ہم کیوں پہنتے ہیں؟ اتنی حیاتی ہے، نظر نہیں اٹھتی. عورت ہونے کے ناطے کسی عورت کے جسم پہ نظر پڑ جائے تو اعوذ باللہ پڑھنے کو دل جاتا ہے. ایک کھال کے اوپر ایک دوسری کھال آپ نے پہن کے کیا کمال کر دیا، جبکہ اس کھال پہ بھی پھر بعض ایسی چیزیں ہیں کہ دیکھنے میں دور سے لگتا ہے کچھ پہنا ہی نہیں ہے. سوچنے کی ضرورت ہے. امام مجاہد کا غالباً قول ہے کہ جب عورت چلتی ہے سامنے سے آتی ہے تو شیطان اس کے ماتھے پہ بیٹھ جاتا ہے اور لوگوں کو توجہ دلاتا ہے کہ اس کے چہرے کو دیکھو. اور آپ آزمائیں کہ جب کوئی آتا ہے تو ہمیشہ ہماری نظر اس کے چہرے پہ پڑتی ہے، شیطان دل میں ڈالتا ہے اس کو دیکھو. اور فرمایا جب کوئی عورت جاتی ہے تو شیطان اس کے ہپس پہ، اس کی سیرین پہ بیٹھ جاتا ہے، پیٹ پہ بیٹھ جاتا ہے اور لوگوں کو کہتا ہے اس کو دیکھو. اور آپ دیکھیں اٹس ریئلٹی. کسی کو پیچھے سے آپ دیکھیں، آپ کی نظر سب سے پہلے کہاں پڑتی ہے؟ آپ اس کے پاؤں نہیں دیکھیں گے، آپ اس کا سر نہیں دیکھیں گے، آپ اس کی چوٹیاں نہیں دیکھیں گے، اور انہی چیزوں کو نمایاں کیا جاتا ہے. اللہ اکبر. آج اگر ہم مسلمان اپنے ہی بچوں اور اپنی ہی ینگ ہوتی بچیوں کی حال کو دیکھ لیں، میں کہتی ہوں ینگ ہوتی کا لفظ تو کاٹ ہی دے میرے جملے میں سے، اس لیے کہ چھوٹی بچیاں، میں تو جب سے قرآن کا مزاج پڑھا ہے تو مجھے تو لیگی میں بھی دیکھ کے بچی کو شرم آتی ہے. اور باپ بھی اٹھاتے ہیں، چچا بھی اٹھاتے ہیں، بھائی بھی اٹھاتے ہیں، کبھی اپنے بیٹے اٹھا رہے ہوتے ہیں. عورت کی حیا اس کی زندگی ہے، حیا حیات ہے، ایک ہی مادہ ہے دونوں کا. حیا ہے تو حیات ہے، اور حیا نہیں تو حیات ختم. کا الستحیا، اس پہ بات کرنے کی ضرورت اس لیے کہ ہم یہ صرف موسیٰ علیہ السلام کی کوئی لو سٹوری نہیں پڑھ رہے. آج فلموں نے تو جو خرابی کی ہی کی، ہماری عام عورتوں نے بھی کچھ کم خرابی نہیں کی. کس طریقے سے اپنی حیا کو پامال کیا. حضرت عمر کے دل میں تو بہت غیرت تھی، جب عورتوں کو دیکھا کرتے تھے تو آسمان کی طرف دیکھ کے کہا کرتے تھے اللہ حجاب اور پردے کے بارے میں بیانن شافین بھیج دے. ان کو اچھا ہی نہیں لگتا تھا کہ لوگ ہم مسلمانوں کی عورتوں کو دیکھیں، اور ایک وقت آیا کہ جب سورت نور کی آیتیں نازل ہوئیں، عمر کہا کرتے تھے کہ تین باتوں میں اللہ تعالیٰ نے میری موافقت کی، یعنی کوارڈینیشن ہو گئی میری اور اللہ کی بات، اس میں ایک پردے کی آیتیں. آج عمر کے مانگے ہوئے پردوں کو آج کی مسلمان عورت نے اتار کے پھینک دیا کہ اس کو پیچھے کرو، ہمیں اس کی ضرورت نہیں ہے. پیچھے ہی چلے جائیں، تھوڑا سا اپنے بزرگوں کو دیکھ لیں. ایک دن کسی جگہ بات ہوئی، شیئرنگ ہو رہی تھی، ویلنٹائن پہ لیکچر تھا، تو میں نے کہا کہ آپ سب کو چھوڑ دیں، چھوڑ دیں ابھی ایک طرف حدیث کو، ابو بکر، عمر، عثمان، علی، یہ تو بڑے دور کے تھے، آپ صرف اپنے پیچھے چند ایک یا دو نسل دادا اور پردادا کو دیکھ لیں، اپنی روایات کو دیکھ لیں. تو ایک سسٹر تھی، تو انہوں نے بعد میں شیئرنگ کی، کہنے لگی کہ ہمارے والد تو ہمیں اکیلے چھت پہ بھی نہیں جانے دیتے تھے، پھر ہم یہاں آئے تو ہمیں کھلی چھٹی مل گئی، ہم بہت ہی کھل گئے کہ اب یہاں کس نے آ کے ہمیں روکنا اور ٹوکنا. اللہ اکبر. اس سے پتہ چلتا ہے نا کہ چہرے کو ڈھانکنے کو حیا کہا گیا اس آیت میں، اور چہرے کو کھولنے کو پھر بے حیائی کہا جائے گا. تو حضرت عمر رضی اللہ تعالیٰ عنہ کی اس بات کو سامنے لیتے ہوئے، ہم سب کو صرف اپنی فکر کرنی چاہیے، ہم کیا کر رہے ہیں، کیسے کپڑے پہنتے ہیں، کہاں جاتے ہیں، اور کس طرح کی ہماری زندگی ہے. بہرحال عورت آئی، ٹو دی پوائنٹ بات کرتی ہیں. قالت، انہوں نے کہا، ان ابی یدوک، میرا باپ آپ کو بلاتا ہے. کیوں؟ لیجزیک اجر ما سقیت لنا، تاکہ تم کو اجرت دے اس بات پر جو آپ نے ہمارے لیے بکریوں کو پانی پلایا. کہا کہ اچھا. اس سے آپ دیکھیے دو تین باتیں. یہی عورت جو اس وقت حضرت عمر کو بلانے آئی ہیں، کل یہی آپ کی بیوی بنے گی. ان کا نام صفورہ تھا، آگے ہم اس کے اوپر بات کریں گے. آپ دیکھیے کہ ان کے اندر حیا تھی، تو اللہ نے ان کو ایک بہت بڑے نبی کی بیوی بنایا. یہاں سائڈ پوائنٹ نوٹ کر لیں، جو آگے جا کے پھر انشاءاللہ کام آئے گا. اور وہ کہہ کہ انسان کے اندر کچھ ٹیلنٹ ہوتا ہے، پھر اللہ تعالیٰ اس کو کسی نیک انسان کے بس میں ڈالتا ہے. بعض دفعہ انسان برے انسان کے بس میں ڈل جاتا ہے، اس وقت اس کے اپنے اندر بھی کوئی خاص خوبی نہیں ہوتی، لیکن وقت کے ساتھ اگر انسان کے اندر کوئی خوبی بڑھ جاتی ہے نا، یعنی مصیبت میں اللہ سے تعلق جڑ گیا، قرآن سے تعلق جڑ گیا، کوئی تعلیم کا سلسلہ شروع ہوا، اب دن بدن وہ عورت، وہ لڑکی پیور ہو رہی ہے، پاک ہو رہی ہے. اگر وہ اس قرآن سے، اس دین سے اور ایمان کے اس درجے پہ نہ پہنچی ہوتی نا، تو ہو سکتا ہے وہی خراب انسان ساری زندگی اس کے نصیب میں پڑا رہتا، وہ اسی کی گندگی کو دیکھتی اور برداشت کرتی رہی. لیکن اس کے اپوزٹ جب اللہ کسی سے راضی ہوتا ہے نا، تو جلدی سے اس کی جان چھڑا دیتا ہے اس انسان سے جو گندا ہوتا ہے. اور اس کے بدلے میں اگر وہ عورت اپنے آپ کو دین پہ، ایمان پہ جوڑے رکھتی ہے نا، تو اللہ اس سے اتنا بہتر انسان اس کو دیتا ہے کہ جس کا اس نے کبھی تصور نہیں کیا ہوتا. اگر ایک انسان خود کو طیب بناتا ہے، اللہ کا وعدہ ہے کہ اللہ تعالیٰ گندی چیزوں سے اس کا خود ہی دامن چھاڑتا ہے. بس آپ دیکھیے، کچھ لوگوں کو میں دیکھتی ہوں 40-50 سال کی ازدواجی زندگی میں روتے دھوتے ہی گزار دی. کیوں؟ خود بھی اتنا شعور نہیں ہوتا. اگر اس عورت کی زندگی میں 50-40 سال پہلے قرآن آ جائے، ایمان آ جائے، اللہ فیصلہ کرا چکا ہوتا. پیچھے بھی اس موضوع پہ ہم باتیں کرتے آئے ہیں، سورت نور میں بھی کی ہیں، کہ جب ہم خود برائی سے اتنی نفرت نہیں کرتے نا، ہمیں اس برائی کی اتنی قباحت نہیں ہوتی. کہتے اٹس اوکے، اب کیا کریں، گھر تو بنانا ہے نا، چلو کوئی نہیں، ہر سال سونے کے کڑے تو مل ہی رہے ہیں نا، چلو کوئی نہیں، گاڑی کی چابیاں تو میرے ہی ہاتھ میں، تو ہم اتنے گندے نہیں ہوتے نا، تو ہمیں ان کی گندگیاں بری نہیں لگتی. لیکن جب ہم پاک ہونے لگتے ہیں نا، تو پھر ہم سے برداشت نہیں ہوتا، پھر اللہ فیصلے کرا دیتا ہے، اور وہ فیصلے بڑے مبارک ہوتے ہیں، اس سے کئی لوگوں کو خیر ملتی ہے. حضرت موسیٰ علیہ السلام کی اس عورت سے کل شادی ہونی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ تین صاحب فراست لوگ ملے ہیں. صاحب فراست کون ہوتے ہیں؟ جو بہت اچھا ڈیسیزن کریں، جو دور کی طرف سوچ لیں. ایک ابو بکر صدیق، جنہوں نے عمر فاروق کو اپنے بات کے لیے چوز کیا. فراست، ان کو پتا تھا عمر بہت اچھے خلیفہ ہوں گے. اب دیکھیں، آج بھی ہر لیڈر میں یہ صاحب فراست اس کو ہونا پڑے گا، یعنی ہر لیڈر کو صاحب فراست ہونا چاہیے تاکہ اچھے لوگوں کو پوائنٹ کرے. ہم جب کام غلط لوگوں کے ہاتھ میں دیتے ہیں نا، چاہے اقربا پروری کی بنیاد پہ، رشتہ داری کی بنیاد پہ، دوستی کے نام پہ، مروت کے نام پہ، اور خود بھی نہ پتہ ہونے کے نام پہ کون کیا کرتا ہے، تو سارے کام ٹھپ ہوتے ہیں، چوپٹ ہوتے ہیں. اللہ کے نبی کا جو کمال تھا، وہ یہ تھا کہ آپ ہمیشہ اس بندے کو وہ کام دیتے تھے جو اس کے لیے پرفیکٹ ہوتا تھا. تو ابو بکر نے عمر کو چوز کیا. دوسرا، آپ نے فرمایا کہ عزیز مصر صاحب فراست تھا، جس نے حضرت یوسف کے بارے میں اپنی بیوی کو نصیحت کی تھی کہ اس کو عزت سے رکھنا. پڑھ چکے ہیں نا واقعہ. और तीसरी ये औरत है जो सफूरा बिनत शुऐब, जिन्होंने अपने बाप से ये फरमाइश की थी कि इसको मुलाजमत के लिए रख लें। जो आयतें आगे आने वाली हैं इसको हम देखते हैं। मूसा अलैहिस्सलाम उस औरत के साथ चल पड़े, फलम्मा जाअहू, जब चले गए उसके पास, हु से मुराद बाप है, वक़स्सा अलैहिल क़सस, और बयान कर दिया अपना किस्सा। हज़रत मूसा ने देखा कि ये ट्रस्टवर्दी इंसान है, नेक भी हैं, नबी भी हैं, तो सुना दिया किस तरह कत्ले ख़ता हुआ मेरे हाथ से और मैं अपनी जान बचा के इधर आ गया। यहाँ से अब आप एक और एंगल से इस वाक़े को देखेंगे कि उस शख्स ने सुन लिया कि ये शख्स है कत्ल करके आ चुका है, फिर भी क्या कहा, पुलिस को बुलाऊं, ला तखफ, गम ना करो, डोंट वरी, पहचान गए। इससे पता चलता है कि किसका कितना कसूर है। बाजार एक शख्स पूरा मुजरिम दिख रहा है, कातिल है, घर से भागा हुआ है, इश्तिहारी मुजरिम है, लेकिन हजरत शुएब करें ला तखफ, डोंट वरी, डरो नहीं, नजौ तो मिनल कौम जालिमीन, तुमने निजात पाली जालमों के पंजे से, बच के आ गए हो, मुबारक हो, वहाँ होते तो हो सकता है तुम्हें किस टॉर्चर सेल में डाल देते, तुम्हारी जिंदगी अजीरन होती, तुम तो शुक्र करो। इससे भी पता चलता है कि इंसान बुरे माहौल से निजात पाने पे अल्लाह का शुक्र अदा करे, वरना एक वक्त आता है कि वो खुद भी बुरा हो जाता है। कालत एहदा हुमा, इन दो में से एक ने कहा, किसने, बेटी ने, या अब तिस ताजिर हो, आप इसे नौकर रख लीजिए। इतिस ताजिर क्या है, वही लफ्ज़ जो उजरत में, अजर। इन न खैर मन इस्ताजर तलकवील अमीन, इसलिए कि बेशक बेहतर आदमी जिसको आप नौकर रखेंगे वो है जो ताकतवर भी हो और दयानतदार भी हो। कवी क्यों कहा, क्योंकि मूसा अलैहिस्सलाम को अकेले वो पत्थर उठाता देख चुकी थी जो बकरियों को पानी पिलाते हुए हटाया, और दूसरी बात यह है कि अमीन इसलिए कि इसने हमारी तरफ नज़र ही नहीं उठाई। यानी जो शख्स नज़रों की चोरी नहीं कर रहा वो माल कहाँ चुराएगा, जिसकी नज़रें ख़यानत नहीं कर रही वो हमारे बाकी कामों में कहाँ ख़यानत करेगा। इस बात पे अल्लाह के नबी ने फरमाया कि तीसरी औरत सफूरा है, जिसने अपने बाप से फरमाइश की कि इस शख्स को मुलाजिम रख लें। यहाँ से अब एक दो बातें और पता चलती हैं। नंबर एक, देखिए कि यहाँ पता चलता है कि लड़कियाँ जो मुलाजमत कर रही थी ना, इंतहाई मजबूरी में कर रही थी। जूँ ही उनको एक सहारा मिला, फ़ौरन कहती हैं भाई मरी जान छुड़वाएं इस काम से, इस शख्स को नौकर रख लें। वही बात जो पीछे हुई उसका अंदाज़ा आपको मिल गया कि औरत को राज़ी नहीं हो जाना चाहिए। खुदा न खास्ता अगर हालात आ जाएं औरत के ऊपर बाहर निकलने के, तो हर दिन ऐसे गुजारे कि जैसे टिक टिक की कैलेंडर चल रहा है, घड़ी चल रही है, और मैंने किस वक्त अपनी जान को पीछे करना है। दूसरी बात, यहाँ हमें जो पता चलती है वो पेरेंट और डॉटर रिलेशनशिप है, बाप और बेटी का ताल्लुक कैसा होना चाहिए। आप ज़रा इसको किसी ड्रामाई अंदाज में सुने, लड़कियां घर से निकली, उछलती कूदती, हाथ में छड़ियां लेती, दरख्तों के पत्तों से खेलती, गरारे लहंगे पहनी हुई पानी लेने गई, वहाँ छेड़ती रहीं, एक दूसरे को मटके फेंकती रहीं, फिर इतने में एक अजनबी आ गया, फिर खुसर फुसर बातें करती रहीं। वो घर आएंगी तो बाप को बताएंगी, वो तो छुपाएंगी, वो तो कई दिन पहले उनका मुआशका चलेगा, कई गाने भी पिक्चराइज कराएंगी, फिर कहीं बात खुलेगी तो बाप गैरत के नाम पर कत्ल कर देगा कि तुम्हें मैंने पानी लेने भेजा, तुम अजनबियों से आंखें लगाती हो। यहाँ देखिए, लड़के से तो कोई बात नहीं की, बाप के पास आके फरमाइश कर दी। ये बहुत ही खूबसूरत नुक्ता है। बाप और बेटी का ताल्लुक जहाँ लिहाज का है, जहाँ उसके अंदर बहुत ज़्यादा इज्जत होती है, वहाँ फ्रेंकनेस भी होनी चाहिए। अगर खुदा न खास्ता, आप देखिए मैं बिल्कुल प्रेजेंट बात करती हूँ जो दौरे हाजिर चल रहा है, हम चाहें भी तो अभी ये नहीं कह सकते कि लड़कियों की ज़िंदगी में कोई बाहर उनको लड़का ना दिखे, पढ़ते पढ़ाते करते, कहीं किसी लड़की को अगर किसी लड़के में कोई इंटरेस्ट मिलता है ना, फील होता है कि ये इवन नेक लड़का है, नेक लड़की है, उसको लगता है कि हमारे ग्रुप में कोई एक ऐसा लड़का है या हमारी यूनिवर्सिटी में कैसा लड़का है, ऐसा खामोशी से आके बाप से कह सके, माँ से कह दे, बता सकती है कि फलां ब्रदर अच्छे हैं, अगर आप मेरे लिए रिश्ता ढूंढ रहे हैं तो उनसे बात करें। आप कहेंगे ये आपने क्या कह दिया, लड़की वाले कहाँ रिश्ता ढूंढते हैं, लड़के वाले ढूंढते हैं। हालांकि आप देखिए कि हज़रत शुएब क्या कह रहे हैं, काल इन्नी उरीदु, नौकरी मिल गई, मूसा की जॉब का मामला हल हो गया। अब मसला क्या है कि एक अजनबी लड़के को रखें कैसे, घर में दो कुंवारी लड़कियाँ रहती हैं। तो हज़रत शुएब ने देखा कि एक तो ये कि घर में रहने के लिए एक मर्द मिल जाएगा, बेटियाँ घर में हैं तो कोई महरम रिश्ता हो जाए तो मेरे लिए दो मामले हल होंगे, और दूसरी होते कि बेटियां शादी के काबिल हैं, तो क्यों ना इनकी शादी करो। काला, कौन बोला? बाप बोला, इन्नी उरीदू, मैं इरादा करता हूँ। देखिए ये नहीं कहा मेरी बेटी का इरादा है, शी लव्स यू, प्लीज़ एक्सेप्ट हर, इन्नी उरीदू। हालांकि आप देखें इन्नी उरीदू की कोई ज़रूरत नहीं है ग्रामर के अतबार से, सिंपल सी बात है कि भाई तुम मेरी बेटी से निकाह करते हो, लेकिन कुर्बान जाए अल्लाह की ज़ात पर एक एक लफ्ज़ के अंदर मानी के समंदर है। कहा कि मैं इरादा करता हूँ उनके हका कि मैं निकाह कर दूँ आपसे एहदब न तैया, अपनी एक बेटी का। यहाँ से देखिए उस शरीयत में भी एक शख्स के निकाह में दो बहनें नहीं रहती होंगी, जैसे कि आज नहीं रह सकती। हालांकि कुछ दौर ऐसे थे कि जहाँ दोनों बहनें भी एक के निकाह में होती थी, लेकिन हमारी शरीयत में तो ये बात वाज़ है कि एक मर्द के निकाह में दो बहनें नहीं रह सकती, इल्ला ये कि एक मर जाए या एक की तलाक हो, उसके बाद दूसरे से उसका निकाह हो। लिहाजा कौन सी? हातैनी, ये दोनों, ये मेरी दो बच्चियां हैं, लेकिन एक शर्त है। क्या? अलांता जुरनी समानी या हिजज, बशर्ते कि आप मेरी खिदमत करें 8 साल तक। हिजज का लफ्ज़ है ना, ये वही है जो हज है, हिजज कहते हैं साल को। हज को हज कहने की भी वजह यह है कि वो साल में एक ही दफ़ा होता है, और हज का मुराद हमने इरादा करना भी पड़ा था एक मुख्तलिफ हिस्से में। शर्त रख रहे हैं शुएब अपनी बेटी के निकाह की। पहली बात देखें, खुद निकाह का पैगाम दे रहे हैं, लड़की का बाप, अस्तग़फ़िरुल्लाह, इज़्ज़त कौन करेगा इस लड़की की जिसका बाप खुद कह रहा है मैं आपकी शादी कर दूँ। हमारे कल्चर में इस बात का कोई तसव्वुर भी मिलता है आपको? सारी ज़िंदगी ताना मिलेगा, तुझे तो घर आके दे गए थे, खुद ही छोड़ गए थे। हालांकि इसमें कोई हरज की बात नहीं है। हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा नबी सल्लम की पहली बीवी, उन्होंने ख़ुद आपको अपना निकाह का पैगाम भेजा था अपनी दोस्त और कुछ रिश्तेदारों के हाथ, और अल्लाह के नबी ने कबूल किया। हमारे कल्चर में ये जो शादी के मामले पे लड़की वालों और लड़के वालों के लिए जो डिफरेंट शरीयतें हैं ना, डिफरेंट रूल्स हैं, ये इंतहाई गैर इस्लामी, बल्कि आप कहें कि इंतहाई हिंदवाना रस्म है। इस्लाम में इसकी कोई भी बुरी बात नहीं है कि कौन किसका निकाह ना करे, कैसे ना करे। आपको मालूम है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की शादी हज़रत हफ्सा से हुई। किसने रिश्ता पेश किया था? हज़रत उमर ने। हज़रत हफ्सा बेवा जब हुई तो हज़रत उमर ने ख़ुद ख्वाहिश की थी कि हज़रत अबू बकर सिद्दीक या हज़रत उस्मान उनसे निकाह कर लें, और आपने पूछा भी था, हालांकि आप बेटी के बाप थे। इसके बावजूद भी जब उन्होंने इनकार किया तो हज़रत उमर का थोड़ा सा दिल बुरा हुआ, लेकिन अल्लाह ताला ने बाद में उन्हीं को फिर नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजियत में दिया। फिर हज़रत अली रज़ी अल्लाह ताला अन्हो के साथ फ़ातिमा का रिश्ता, खुद अल्लाह के नबी की तरफ से पहल थी, ख्वाहिश दोनों की तरफ से थी, लेकिन कोई हरज की बात नहीं है। लड़की के माँ बाप अगर देखते हैं ख़ानदान में एक अच्छा लड़का है, घर वाले हैं, अपने मिलने वालों में पूरे शौक से कह सकते हैं कि आपको अगर अपने बेटे की शादी करनी हो तो हमें आपका बेटा अच्छा लगता है, कोई बुरी बात नहीं है। इससे इज्जत बेइज्जती का कोई फ़र्क नहीं है, कोई ताल्लुक नहीं है, इससे कोई लड़की की वैल्यू ख़राब नहीं होती। हाँ, जिस तरह के आप लोग लेंगे फिर उससे तो वाकई पता चलेगा। अगर सच्चे दीन की बुनियाद पर रिश्ते होने लगें तो यकीन करें कि कोई भी उसके अंदर ख़राबी नहीं आती। तो लिहाजा उन्होंने ख़ुद पेश किया। फिर दूसरी बात देखिए कि यहाँ शर्त रखी है 8 साल के निकाह की। इससे दूसरा मसला जो हमें मालूम हुआ वो क्या है कि निकाह के वक्त शर्त रखी जा सकती है, हालांकि रखनी नहीं चाहिए, वरना आपको पता क्या होगा, जू ही अगर वो शर्त टूटी तो निकाह टूट जाएगा। मशरूत निकाह, मसलन कोई यहाँ शादी करता है अपनी बेटी की किसी मर्द से, और कह कि शर्त क्या है कि तुम हमारी बेटी को नॉर्वे से बाहर नहीं लेके जाओगे, वो यहीं रहेगी, रख सकते हैं, गुनाह नहीं है। आप ये शर्त रख सकते हैं कि आप हमारी बेटी को हर हफ्ते में एक दिन हमारे घर छोड़ोगे, आप इसको अकेले रखेंगे, ससुराल में नहीं रखें, कुछ भी रखें, पूरी आज़ादी रख सकते हैं, लेकिन बहुत सेंसिटिव मामला है। और ये रिश्ते शर्तों पे नहीं निपते, शादी के बाद के हालात शादी से पहले वाले नहीं रहते, कल खुदा ना खास्ता वो शर्त गिरी तो निकाह गिर जाएगा, लिहाजा नहीं रखनी चाहिए। लेकिन हज़रत शुएब अलैहिस्सलाम की ये मजबूरी थी, और उनको हज़रत मूसा अलैहिस्सलाम से जो मोहब्बत महसूस हुई, और हज़रत मूसा की भी तो मजबूरी थी ना, एक लड़का जो परदेश से आया उसके पास तो घर बार ही नहीं। जब शादी कारोबार बन जाती है ना, गिव एंड टेक पे, ये इंतहाई मसले हैं। इस बात की, इस आयत की रोशनी में अगर मैं जो अपने दिल में महसूस करती हूँ, हो सकता है गलत भी हो, जो मैं इन सारे हालात को जो इर्द गिर्द देख रही हूँ फील करती हूँ, मैं कहती हूँ कि शादी अपनी जगह पर करें। अगर आप सारी ज़िंदगी यहाँ रहे हैं ना, यहीं के लड़के से अपनी बच्ची की शादी करें। अगर आपका बेटा यहाँ का, यहीं बहुत लड़कियाँ हैं, आप यहीं करें, क्यों जाते हैं आप पाकिस्तान भाग भाग के, उनको भी मुश्किल में डालते हैं, वो भी मुश्किल में डालते हैं। फिर कितने गैर शरई मसले शुरू कर देते हैं हम लोग। आप शादी करके 3 दिन बाद अपनी बेटी को लेके आ गए, आप 3 दिन बाद बेटे को लेके आ गए, अब वो वहां लटक रहे हैं, आप इधर लटक रहे हैं, कभी साल कभी 6 महीने, कितने मसले। क्या वो शादी थी? वो तो एक फ्रॉड था। 3 दिन के बाद लड़के को पता चला लड़की मेरे पास नहीं है, क्या फायदा हुआ इस शादी का? बिल्कुल कोई फायदा नहीं। फिर दूर रहते हैं तो खानदानी झगड़े शुरू, फिर लड़के इधर हैं वो कहते हैं जी आप ससुराल में जाओ, वो कहती है महके में रहना है, वो कहते हैं जी, यानी एक अजीब खिचड़ी पकी हुई है, बिल्कुल इस्लाम का इससे कोई ताल्लुक नहीं है। फिर जहनी फ़र्क कितना होता है, सोच फ़र्क है। एक लड़का गांव में पला बड़ा है, उसको बकरियां और गायें पालते हुए उसने दूसरों को देखा, उसका क्या इंटेलेक्ट होगा? जो बच्ची यहाँ की पली बड़ी, जो यहाँ की यूनिवर्सिटीज़ की, जिसने इतना एक्सपोजर देखा है, जहन मैच ही नहीं होता। इल्ला ये कि फिर आपने तरबियत वैसी की है। मैं कोई हराम और हलाल की बात नहीं कर रही, लेकिन एग्जैक्टली वही इशू इस वक्त हमारे सामने है हज़रत मूसा की ज़िंदगी का, जो हमें अपने इर्द गिर्द देखता है। हज़रत मूसा अलैहिस्सलाम के लिए तो हालात इस तरह के बने, अल्लाह ताला ने तो उनसे कुछ काम कराना था, या फिर इसमें दीन का खैर हो। आपको लगता है एक बड़ा नेक लड़का आ जाएगा तो लड़की थोड़ी काबू में आ जाएगी, फिर पहले से तरबियत के अंदाज़ में वो बातें हों कि देखो लड़के की इज्जत कैसे करनी है, और लड़के को भी बताया जाए कि एक मज़लूम को उठा के ला रहे हो, कोई यतीम नहीं होती। हमारे यहाँ तो देखें ना कि ये चीज़ बड़ी बुरी समझी जाती है कि जी लड़की दे गए अपनी। कभी ज़रा अपने दिल पे हाथ रख के पूछें, किसी को अपनी बेटी देना छोटी बात है? या आपकी उंगली में पहनी हुई अंगूठी कहना ज़रा ये मुझे दे दो, तो 4 दफ़ा दिल को खिंच पड़ेगी। तो वो टुकड़ा जो गोद में आई, जो एक दिन की बच्ची, जो इतनी लाडली, जो बाप की प्यारी, जो भाइयों की प्यारी, आप उसको ला रहे हैं, ये छोटी बात है? किसी का जिगर लेके आते हैं आप, उसका दिल लेके आते हैं? जो लेके आके नहीं कदर करते, ये तो मामले उनके सामने आएंगे। हम लोगों ने कितनी बच्चियों को कुर्बानी का बकरा बनाया सिर्फ इसलिए कि ले गए। बास खानदानों में तो आदत है कि लड़की के महके की बुराई ही करनी है, तो है ही थर्ड क्लास। किस तरीके से हमारी सोसाइटी में दामाद और ससुराल का रिश्ता बिगड़ा हुआ है, ये आयतें उसकी बड़ी प्यारी सलाह करती हैं। हज़रत मूसा अपने ससुराल में रह रहे हैं, बाप ने कहा कि 8 साल रह लें, हाँ फाइन अतमम था अशरन, चले 10 ही पूरे कर ले, फमिन हिंदी का तो ये आप काम पर एक एहसान होगा। यानी 8 साल आपको हमारी बकरियाँ चरानी होंगी, अपने बिजनेस में शेयर करवा रहे हैं अपने दामाद को। आज तो वो सर इंतहाई ज़्यादा ख़तरे में पड़ जाए जो अपने दामाद को अपने कारोबार में डाल ले। हज़रत शुएब हज़रत मूसा को एक किस्म का अपना बिजनेस पार्टनर बना रहे हैं कि आपने 10 साल हमारे साथ काम करना है, 8 साल कर लें तो बात ख़त्म, 2 और लगा लेंगे तो कोई बात नहीं। वमा उरीद व नशुक का लेक, मैं ये नहीं कोशिश करता, मैं इरादा नहीं करता कि आप पर सख्ती करूँ, यानी आपको ज़बरदस्ती रोकूँ, मुराद ये था कि इसके बाद आप जाना चाहें तो जा सकते हैं। और बाकी रह गई बात, सतजिदुनी इंशाअल्लाहु मिनस सालिहीन, अनकरीब आप पाएंगे अगर अल्लाह ने चाहा मुझे तो नेक लोगों में से। ये किसने कहा? मूसा ने कहा। फैसला कर लिया, जी ठीक है आप फिक्र न करें, मैं आपका दामाद ही बन के रहूँगा, कोई आपके लिए शेर नहीं बन जाऊँगा, कोई आपको डराने वाली चीज़ नहीं बन जाऊँगा। यहाँ जान के नहीं बोला कि मैं आपका बेटा बनूँगा, ये भी बहुत गलत टर्मिनोलॉजीज हैं जो हम इस्तेमाल करते हैं कि दामाद तो बेटा बन के रहे, नहीं बनेगा वो, मत बनाए उसको बेटा, क्योंकि बेटे को तो आप एक थप्पड़ भी लगा लेंगे सुन लेगा, अगर अच्छा बेटा है दामाद को आप नहीं लगाएंगे। ये रिश्ते जो ना, ये मोहब्बत के और केयर के रिश्ते हैं, ना डर के रिश्ते हैं, ना लाड के रिश्ते हैं, और ना बेतकल्फ़ी के। इसी तरह आप बेटी और बहू के अंदर फ़र्क ज़रूर रखेंगे। जो कहती है ना इसको तो मैंने बेटी समझा था और इसने मुझे बहुत दुख दिया, आपकी गलती थी अपने बेटी समझा, क्योंकि बेटी पे तो आपकी एक एक चीज़ पे नज़र होगी, क्या खाती है, इसको कितना जेब खर्च मिलता है, ये कब घर में आई, कब गई, काम करती है नहीं करती। आप बहू पे इतनी पाबंदियाँ नहीं लगाएंगे। प्यार दें बेटियों वाला लेकिन बेटी ना समझें, प्यार और मान दें बेटों वाला लेकिन दामाद को बेटा ना समझें, उसकी एक एक्स्ट्रा इज्जत करें। हमारे यहाँ ये जो सर पे सवार कर लिया जाता है ना पहले दिन से ही दामाद को, और लड़कियाँ बेचारी अगर खुदा न खास्ता शौहर के साथ महके चली भी जाएँ साल में एक बार, तो कहती हैं कि अल्लाह करे अगली दफ़ा तो मैं अकेली आऊँ। आप कभी सुने लड़कियों से अगर मियाँ साथ चले जाएँ ससुराल में तो हाल क्या होता है? वो सारी छुट्टी ख़त्म, हर वक्त आपके घर में यूँ है, वो बिल्ली बोली तुम्हारे घर बिल्लियाँ बड़ी बोलती हैं, तुम्हारे घर के फ़ोन की बेल ऐसी है, तुम्हारे बच्चे बड़ा शोर करते हैं, तुम्हारा घर, वो सारा दिन उनके दामाद और अपने मियाँ को खिलाती रहती हैं, बाद में पता चलता है वापसी की डेट आ गई, फिर वो कहती है हमें तो पता ही नहीं चला महके में आए थे। ऐसे रिश्ते नहीं चलते, ये खौफ के रिश्ते नहीं होते, इज्जत के साथ प्यार से। बल्कि एक वक्त ऐसा आता है कि बेटी से दामाद प्यारे लगते हैं। यहाँ जिम्मेदारी बताई गई दामादों की, हज़रत मूसा अलैहिस्सलाम ने मुद्दत पूरी की, काला जालिका बैनी व बैनक, کہا یہ میرے اور آپ کے بیچ میں بات طے ہو گئی، یعنی موسیٰ نے رشتہ قبول کر لیا. ایم الاجلین قضیت فلا عدوان علیہ، موسیٰ نے بھی اپنا راستہ کھول کے رکھا، کہا ٹھیک ہے ان دو مدتوں میں سے یعنی 8 یا 10 سال میں سے جو بھی مدت میں پوری کروں پھر آپ مجھ پہ زیادتی نہ کیجیے گا، یعنی جو میں کروں میری مرضی. واللہ علی ما نقول وکیل، اور اللہ تعالیٰ جو بھی ہم کہہ رہے ہیں اس پر ہمارا وکیل ہے. یعنی اگریمنٹ ہوا، اب اس کے بعد کوئی انگوٹھی نہیں پہناتے ہوئے دکھ رہے، کوئی انہوں نے منگنی نہیں کی، کوئی لوگوں کو میٹھے چاول نہیں کھلائے، کوئی زردہ بریانی کچھ نہیں پکا. شادی ہوئی، موسیٰ نے 8 نہیں 10 سال گزار دیے. اگلی آیت بتا رہی ہے فلما قدا موسیٰ، ایک دم اگلا سین آ گیا 10 سال بعد کا. ہمارے ہاں کیا ہوتا، ابھی تو پہلے لوگوں کو بتا رہے ہوتے کہ وہ ہم اپنی لڑکی کی شادی کرنے لگے ہیں. ہم نے کتنا مشکل کر دیا اس کام کو، محبت کے رشتوں کو ہم نے کتنا بڑا بوجھ بنا دیا. تو لہٰذا ان رشتوں میں انسان کو پیار محبت دینا چاہیے. داماد کو آپ جو دیں گے نا، ایک چیز دیکھیں کہ مرد میں انا بہرحال ہوتی ہے. آپ اگر داماد کو یہ احساس دلا دیتے ہیں نا کہ ہم نے اپنے جگر کا ٹکڑا آپ کو دیا، اور آپ کو پیچھے حدیث سنائی تھی کہ کسی شخص کے لیے بہترین صدقہ کیا ہے کہ کوئی اپنی بہن یا بیٹی اس کو نکاح میں دے دے. یعنی داماد یا بہنوئی کو اپنے سسر یا اپنے سالے سامنے اس طرح رہنا چاہیے ہمبل جیسے کسی صدقہ لینے والے کو دینے والے کے سامنے رہنا چاہیے. وہ ہر وقت طلاق کی دھمکیاں نہیں دیتے رہتے، میں یہ کر دوں گا، آپ کو پتہ نہیں میں کر کیا سکتا ہوں. کیا کر سکتے ہیں آپ، نہیں دیتے ہم آپ کو بیٹی. ہم لوگوں نے بیٹیوں کے نام پہ ویسے بڑی مار کھائی ہے ہمارے کلچر نے، اور بیٹی کے باپ کی تو پگڑی ہمیشہ داماد کے قدموں میں دکھاتے ہیں یا لڑکے کی ماں کے پاؤں میں. ہماری عزت آپ کے ہاتھ میں. استغفر اللہ، فإن العزة لله جميعا. رہو تو عزت سے رہو، چھوڑو تو عزت سے چھوڑ دو. اللہ تعالیٰ کہتے فائم سا کے بھی معروف، معروف طریقے سے رہو، اور تصریح ہوں بے احسان، یا چھوڑ دو احسان کرتے ہوئے. یہ ساری زندگی کے رونے جو ہوتے ہیں نا، یہ بیماریوں کی صورت میں آگے آتے ہیں. تو بہرحال ہمیں اس معاملے میں درد مندی محسوس کرنی چاہیے. آپ سب سن رہے ہیں، آپ کی بیٹیاں بھی ہوں گی، آپ کے بیٹے بھی ہوں گے، کچھ آپ میں سے ینگ بھی ہوں گی. اپنے قبلوں کو سیدھا رکھیں. کبھی بیٹوں کو مہرے سمجھ کر بیٹیوں والوں کو بلیک میل نہ کریں. پاؤں کے نیچے ہاتھ رکھیں ان لوگوں کے جو اپنے پھول جیسی بیٹیاں آپ کو دیتی ہیں، اور قدردانی کریں ان ماؤں کی جو ساری زندگی اپنے بچوں کو پال پوس کے پڑھا کے آپ کی بیٹی کے سر روانہ کر دیتی ہیں. دونوں کی قربانی ہے. آپ دیکھیں کہ ایک ماں نے 9 مہینے پیٹ میں رکھا بیٹے کو، پالا اس کے ہر لاڈ. بہنوں نے کتنے لاڈ کیے، بہنوں کی محبت پیچھے بھی ہم نے دیکھی. اب ایک لڑکا جب اتنی محبتوں میں پلا، یہ کیسے ہو سکتا ہے کہ آپ شادی میں شرط لگا دیں کہ یہ شادی کے بعد بس ہماری بیٹی کے ساتھ رہے گا یا میرے ہی ساتھ رہے گا اور اپنے میکے سے تعلق نہیں رکھے گا. یہ کب ہوتا ہے؟ جب تقویٰ نہیں ہوتا. انسیکیور فیل کرتے ہیں ہم لوگ، ہمیں احساس کمتری ہوتا ہے، ہمارے اندر گن کوئی نہیں ہوتا، ہم صرف دھونس کے داب کرتے ہیں. کبھی ہم خریدتے ہیں محبتوں کو راڈوں کی گھڑیاں دے کر، سونے کے کڑے پہنا کر، اور کبھی ہم بلیک میل کرتے ہیں. تو یہ رشتے محبت کے ہیں. اپنے بیٹے سے زیادہ آپ کا داماد آپ کی قدر کرے گا اگر آپ اس کو اپنی جگہ پہ رکھیں. ہمارے یہاں معروف بات ہے کہ بیٹی کو دو عزت بنے گی، سسرال میں عزت ہوگی، داماد کو دو ذرا جوڑے. یعنی کسی نے مجھے بتایا، میں نے شاید پہلے بھی کہیں ذکر کیا کہ نہیں، جوتوں کی ان کی دکان ہے، کہنے لگی 1-1 لاکھ روپے کا جوتا بھی ملتا ہے. 1 لاکھ روپے کا جوتا؟ میں نے کہا شاید میں نے غلط سنا ہے. اب آپ دکان کا نام نہ پوچھیں کہ آپ پہنچ جائیں اپنے داماد کے لیے لینے. میں نے کہا یہ کوئی خریدتا ہے اور واقعی پھر پاؤں میں پہنتے ہیں؟ کہتی جی کون آتے ہیں؟ کہیں لوگ اپنے دامادوں کے لیے لینے آتے ہیں، اور بعض لڑکے خود آتے ہیں اور وہ اکاؤنٹ میں جاتے ہیں پیسے سسر کے، کہ جی اس نے کہا اپنی شاپنگ خود کر لو. 20-30 ہزار روپے کا 3-piece suit لڑکے خریدتے ہیں شادی کے موقع پہ، وہ جنہوں نے شادی سے پہلے 300-400 کی شلوار قمیض بھی ڈھنگ کی نہیں پہنی ہوتی. کیوں؟ کہ لڑکی والوں نے کہہ دی اپنی شاپنگ خود کرو. اللہ اکبر، بہت گرہ چاہتا ہے میرے دل میں ان باتوں پہ. جب انسانوں کے انسانوں کے آگے بکتا دیکھے نا، تو بندگی ختم ہوتی ہے. یا کا نا بدھ و یا کا نستعین. اپنا دل کھول کے یہاں سے اٹھیے. آپ کی بیٹی میں اگر کوئی گن ہوگا نا، اللہ تعالیٰ اس کی عزت کرائے گا. کبھی یہ لاڈ چاؤ نہ کریں. میں ایسے دینداروں کو جانتی ہوں الحمدللہ، ساری دنیا کے ساتھ زیادہ وہ لین دین کا معاملہ رکھیں گے، کرائیں گے، اور داماد اور جو اپنے سسرالی بچوں کے رشتے ہوتے ہیں ان کو ایک خاص حد تک ملتے ہیں. صرف یہ سوچ کہ کہیں یہ داماد اب کل ہم پہ روپ ڈالتے ہوئے ہماری بیٹیوں کو کسی جگہ مجبور نہ کر دے. वो बड़े जालिम दामाद होते हैं जो बेटियों को कहते हैं कि जाओ मैके से लेके आओ, जाओ 10 लाख लेके आओ। जॉब मियाँ की चली जाती है, मसला भाइयों को पड़ जाता है। कोई प्लॉट भाई का बिक गया, मुसीबत बहन को पड़ गई, जाओ भाई से पैसे लेके आओ। ये कोई बातें ये कहाँ होती हैं जहाँ अल्लाह की ज़ात नहीं सामने होती। अल्लाह ताला हमें तौफीक दे कि अपने जहनों को खोल कर इस तरीके से ज़िंदगी के मामले जिए कि खुली फिजा में सांस लें। इंसान हमारे मुकद्दर के फैसले नहीं कर सकते। अब यहाँ तक तिलावत सुनते हैं क्योंकि आगे कहानी का सीन पलट रहा है।
ووجد من دونهم امرأتين تذودان قال ما خطبكما قالتا لا نسقي حتى يصدر الرعاء وأبونا شيخ كبير فسقى لهما ثم تولى إلى الظل فقال رب إني لما أنزلت إلي فقال رب إني لما أنزلت إلي من خير فقير فجاءته إحداهما تمشي على استحياء قالت إن أبي يدعوك ليجزيك أجر ما سقيت لنا فلما جاءه وقص عليه القصص قال لا تخف نجوت من القوم الظالمين قالت إحداهما يا أبت استأجره إن خير من استأجرت القوي الأمين قال إحدى بنتي هاتين على أن تأجرني ثماني حجج فإن أتممت عشرا فمن عندك وما أريد أن أشق عليك ستجدني إن شاء الله من الصالحين قال ذلك بيني وبينك أيما الأجلين قضيت فلا